सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेसको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा शिवराज भट्टको नमस्कार। श्रोता, हरेक हप्ताको बिहिबार प्रस्तुत हुँदै गरेको कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। यो कार्यक्रममा हामी समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौँ। आजको कार्यक्रम बहुप्रतीक्षित चमेलिया जलविद्युत आयोजनाप्रति केन्द्रित रहनेछ। चमेलिया जलविद्युत आयोजना सन् 2007 सुरु भएर सन् 2011 सक्ने लक्ष्यका साथ सुरु भएको आयोजना हो, तर त्यो आयोजना 9 वर्ष हुँदा पनि सम्पन्न हुन सकेको छैन। 30 मेगावाट क्षमताको यो जलविद्युत आयोजना सुदूरपश्चिमकै गौरव अथवा अहिलेसम्मकै सबैभन्दा ठूलो निर्माणाधीन आयोजना हो सुदूरपश्चिमका लागि। तर चमेलिया यसपटक चर्चामा आयो, कहिले यो आयोजना देशकै महँगो आयोजना भयो भनेर प्रचार गरियो। धेरै मिडियामा त यसको प्रति मेगावाटको लगानी 56 करोड पुग्यो भनेर समेत आयो। यसमा व्यापक भ्रष्टाचार भयो भनेर पनि केही महिना निर्माण काम नै बन्द भयो। अहिले फेरि चमेलियाको निर्माण सुरु भएको छ। 14 महिनामा सक्ने नयाँ लक्ष्यका साथ चमेलियाको काम सुरु भएको छ। हल्ला हल्लाको चमेलिया आखिर के हो वास्तविकता? आज हामीले त्यही वास्तविकता खोज्नका लागि चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहाललाई प्रत्यक्ष टेलिफोनमा जोडेका छौँ। काठमाडौँमा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ अबको झन्डै 1 घन्टासम्म। हामी यहाँलाई स्वागत छ कार्यक्रम फेस टु फेसमा आयोजना प्रमुखज्यू।
धन्यवाद।
हामी चमेलियाको बारेमा कुराकानी गर्छौँ अबको झन्डै 1 घन्टासम्म। अलि आवाज प्रविधिमा केही अलि गडबडी भएको जस्तो मलाई लागिरहेको छ। यहाँ काठमाडौँमा हुनुहुन्छ, हामी चमेलियाको अहिले के अवस्था छ र अलि पृष्ठभूमिमा पनि हामी बिचमा जान्छौँ र अनि नयाँ काम कुरो कसरी गर्छौँ भन्ने त्यसको कार्यतालिकाका बारेमा पनि जान्छौँ। हामी 3 चरणमा कुराकानी गर्छौँ। म सुरुवात गरिहाल्छु। अहिले चमेलिया कहाँनिर छ, चमेलियाको अवस्था के छ?
अहिले चमेलिया जलविद्युत आयोजनाको यो जुन अब हाम्रो रोकिएको काम चाहिँ तपाईँको जुन टनल स्क्विजिङ मेन चाहिँ टनल स्क्विजिङको कामले कारणले रोकिएको थियो, त्यो काम चाहिँ रोकिएको लेखा समितिको निर्देशन र नेभिप्राको हाम्रो बोर्डको निर्देशन अनुसारले 10 फेब्रुअरी 2014 काम रोकिएको थियो। त्यसपछि आएर हामीले 22 सेप्टेम्बर 2016 ऊर्जा मन्त्रालयमा मन्त्रीज्यूको रोगर सचिवज्यूको रोगरमा एउटा ट्राई पार्टी एग्रिमेन्ट भएको थियो। हाम्रो त्यो बमोजिम हाम्रो कन्ट्र्याक्टरले टनल स्क्विजिङको काम चाहिँ 28 सेप्टेम्बर 2016 चाहिँ सुचारू गरेको छ र हालसम्म चाहिँ हिजोको मितिसम्म चाहिँ त्यो जुन टनल स्क्विजिङ 843 मिटरमध्येमा हजुरको 611 मिटर चाहिँ यो फेब्रुअरी 10 2014 अगाडि सकिएको थियो। त्यो बाँकी रहेको 232 मिटरमा हिजोसम्मको मितिमा 20 मिटर टनल स्क्विजिङको काम चाहिँ कम्प्लिट भइसकेको छ।
त्यो अलिकति आवाजमा तपाईँको त्यहाँ लाउडस्पिकर खुल्या छ कि अथवा आसपासमा के छ, अलि स्पष्ट आएको छैन, क्लियर छैन आयोजना प्रमुखज्यू। जसरी यहाँले भन्नुभयो 232 बाँकीमा 20 मिटर हिजोसम्म त्यो स्कुचिङ भनेर हामी कुराकानी 20 मिटर बनिसकेको भनेको सुरुङ खन्ने काम थप 20 मिटर भयो सेप्टेम्बर 8 यता भन्नुभएको भन्नु खोज्नु भएको
टनल स्क्विजिङको यो टनल हाम्रो ब्रेक थ्रु कम्प्लिट हाम्रो 4.06 मिटर चाहिँ टनल चाहिँ हाम्रो चाहिँ ऊ भएको थियो। टनल चाहिँ हजुरको ब्रेक थ्रु भएको चाहिँ मे 2012 हाम्रो टोटल टनल चाहिँ खन्ने काम कम्प्लिट भइसकेको थियो होइन। त्यसमध्येमा 843 मिटर चाहिँ टनल चाहिँ स्क्विजिङ भएको थियो। त्यो टनल स्क्विजिङ भएको 843 मध्ये 611 मिटर चाहिँ फेब्रुअरी 10 2014 सम्पन्न भएको थियो। त्यो बाँकी रहेको 232 मिटर टनल स्क्विजिङको काम जुन रोकिएको थियो फेब्रुअरी 10 2014 त्यो त्यसको काम चाहिँ टनल स्क्विजिङको ट्रिटमेन्ट गर्ने काम चाहिँ सेप्टेम्बर 28 2016 सुरु भयो र हिजोको मितिसम्म चाहिँ 20 मिटर चाहिँ हिजो त्यो टनल स्क्विजिङ ट्रिटमेन्ट काम चाहिँ हिजोसम्म 20 मिटर चाहिँ सम्पन्न भइसकेको
छ। हजुर, यो कार्यक्रम तपाईँसँगको कुराकानी रेडियो बैतडी, रेडियो सौगात बैतडी र दिनेश एफएमका श्रोताहरू सुनिरहनु भएको छ। श्रोताहरूले बुझ्ने भाषामा यो सुरुङ साँगुरिएको काम भइरहेको हो भन्दा हुन्छ?
हजुर, टनल
स्कुचिङ भनेको साँगुरिएको काम चाहिँ 20 मिटर थप भएको छ 232 भनेर।
हजुर हजुर।
हजुर, अब निर्माण कामको सुरुवात 8 सेप्टेम्बरबाट फेरि सुरु भएको छ, अब कहिलेसम्म सम्पन्न हुन्छ, अब नयाँ टार्गेट चाहिँ के छ?
सेप्टेम्बर 28, 2016 सुरु भएको हाम्रो नयाँ टार्गेट चाहिँ सिभिल कार्यको चाहिँ सबै सम्पूर्ण टनल स्विजिङ लगायतका सम्पूर्ण सिभिल साना कामहरू बाँकी रहेका कामहरू चाहिँ सेप्टेम्बर 2012 सक्ने के अरे सरी सेप्टेम्बर 2017 सक्ने लक्ष्य रहेको छ। त्यसपछिको बाँकी 70 दिन चाहिँ हामीले चाहिँ यो इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकल र ट्रान्समिसन लाइनको टेस्टिङ कमिसनिङहरूको काम समेत गरेर डिसेम्बर 2016-17 हामीले कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।
भनेपछि अब आयोजना बन्नका लागि झन्डै 14 महिना चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुन्छ भनेर बुझ्दा हुन्छ। अब थोरै त्यो आयोजनाको पृष्ठभूमिमा झाउँ। आयोजना प्रमुखज्यू, पटक पटक चर्चामा आयो चमेलिया, सुरुवात हुँदा चमेलिया देशकै सबैभन्दा सस्तो बनाउन सकिन्छ किनकि त्यसको जुन बाँध छ त्यो पनि छोटो छ, साँघुरो स्थानमा छ भन्ने अड्कलबाजी गरिएको थियो, तर यो अहिले नेपालकै महँगो भयो भनियो, त्यस्तै हो? हजुर हजुर, मेरो आवाज सुनिरहनु भएको छ? हजुर, अब जसरी चमेलियाको सुरुवात मैले भन्दै थिएँ, चमेलियाको सुरुवातमा त्यसको एउटा तटबन्ध, त्यसको जुन बाँध हुन्छ, बाँध बनाउने साँकुरो स्थान छ, त्यो कमभन्दा कम रकममा निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने अड्कलबाजी गरिन्थ्यो चमेलिया सुरुवात भएको बेला। अहिले यो नेपालकै सबैभन्दा महँगो आयोजना भयो, 56 करोड प्रति मेगावाट पुग्ने भयो भनेर पनि व्यापक प्रचार प्रसारमा आयो, यो साँच्चै त्यति महँगो भएको हो?
ए, म यहाँलाई भन्दै छु, यो चमेली आयोजना चाहिँ महँगो भयो भन्ने कुराहरू जुन बाहिर व्यापक अवस्थामा आइरहेको छ होइन, यो कुरो सही हो, तर चाहिँ यो कस्ट चाहिँ तपाईँको 54-56 मेगावाट चाहिँ अहिलेसम्मको हाम्रो खर्चको लागत अनुसारले त्यति चाहिँ छैन। म बन यो कस्ट बढ्नुको कारणहरू मुख्य कारणहरू म यहाँहरूलाई म भन्दैछु है। यो अब विभिन्न अब यो तपाईँको आयोजना स्थल चाहिँ तपाईँको काठमाडौँबाट चाहिँ धेरै टाढा अवस्था रहेको, अब हाम्रो कुनै पनि यो हाम्रो विद्युत प्राधिकरणको नेपाल सरकारको तहगत अधिकार जुन प्रत्यार्जन गरेको छ हाम्रो बोर्डले, त्यो कुराहरूमा नीति निर्णय लिनलाई चाहिँ पनि हामीले काठमाडौँमा आउनुपर्ने अवस्थाहरू छन्, र प्लस तपाईँको अब विभिन्न समयमा तपाईँको अब भनौँ न यो हाम्रो पहाडी लोकमा अतरियादेखिको पहाडी मार्गहरू हुँदै चाहिँ तपाईँ झन्डै 250 किलोमिटरमा दार्चुला हाम्रो प्रोजेक्ट साइट रहेको छ, त्यहाँबाट पनि तपाईँको अब त्यो बाटोमा पहिरो जाने, बाढी पहिरोले बाटो बन्द हुने, त्यसपछि आएर तपाईँको विभिन्न पटक पटक भएको बन्द हडतालहरूको कारणले हाम्रो कन्स्ट्रक्सन मेटेरियलहरू पनि हामीले समयमा पुर्याउन नसकेर पनि तपाईँको त्यो ढिलो भएको एउटा त्यो पनि छ, र त्यसपछि आएर तपाईँको अब प्रोजेक्टको तपाईँको त्यो ट्रान्समिसन लाइन पनि कुनै पनि आइपिपीहरूले ट्रान्समिसन लाइन यति लामो 131 किलोमिटर 132 केभी प्रसारण लाइन चाहिँ निर्माण गरेको छ, त्यसको लागत मात्रै तपाईँको झन्डै 4 अरब छ, त्यो पनि यस आयोजनाको कस्टमा जोडिएको छ। यो भयो, त्यसपछि आएर तपाईँको डलरहरूको जुन कन्ट्याक्ट गर्दाखेरि सिभिल कन्ट्याक्ट गर्दाखेरि तपाईँको त्यो बेलाको कन्ट्याक्ट समयको 72.24 नेपाली रुपियाँ बराबर $1 थियो, त्यसको अहिलेको प्राइस तपाईँको अब अहिले 107-106 हामीले भुक्तानी गर्दा त्यो एक्सचेन्ज रेटको कारण पनि त्यो पनि छ। त्यसपछि आएर तपाईँको कन्ट्याक्टरले तपाईँको 2007 कोट गरेको रेटरमा तपाईँको स्टिलहरू, स्टिल बारहरू, तपाईँको रेस्मो छडहरू, सिमेन्टहरू, कन्स्ट्रक्सन मेटेरियलहरूको प्राइस पनि हाम्रो नेपाल राष्ट्र ब्याङ्कले ऊ गर्ने प्राइस इन्डेक्स जुन छ त्यसमा पनि तपाईँको प्राइस स्कालेसनहरू को कारणले बढेको कारणले पनि कस्ट चाहिँ अलिकति बढ्न गएको छ, केही बढ्न गएको हो, र तपाईँको चाहिँ अरू कारणले भन्दा पनि यो मैले भनेको अहिले माथिका कारणले हेर्दा कस्ट बढेको, तथापि त्यो हुँदाहुँदै पनि यो बाहिर मिडियामा आएअनुसारको 56 करोड पर मेगावाट नै यो चाहिँ अहिलेसम्म छैन। हाम्रो प्रोजेक्ट सकिने बेलासम्ममा हाम्रो चाहिँ तपाईँको हाम्रो अनुमान अहिलेसम्मको चाहिँ झन्डै 40-42 करोड मात्रै लागत देखिन्छ। यो पनि अब तपाईँलाई भनिहाल्ने विभिन्न कारणले गर्दाखेरि अब भौगोलिक कारणहरू विभिन्न कारणले अब टनल स्क्विजिङ भयो, त्यो एक्स्ट्रा कस्ट भयो, त्यो सबै कारणले गर्दाखेरि चाहिँ कस्टहरू बढ्न गएको, तथापि 41 करोडभन्दा पर मेगावाट चाहिँ कस्ट नै बढ्ने अवस्था छैन।
हजुर, जसरी अब बाहिर हल्ला कसले चलायो होला, यस्तो हल्ला आयो कि 56 करोड प्रति मेगावाटको उत्पादन हुने भयो, यो नेपालमै यदि 56 करोड हो भने त सबैभन्दा महँगो हो, कसरी चाहिँ यो हल्ला बाहिर आयो होला? आयोजनाले पर्याप्त मात्रामा बुझ्ने गरी जनतालाई अथवा मिडियामा जानकारी नदिएको हो, अथवा हल्ला त्यत्तिकै त नचल्या होला, कसरी चाहिँ चल्या होला, तपाईँलाई के लाग्छ?
अब यसमा यो मैले भन्न सक्नेमा चाहिँ मैले हामीले भन्दाखेरि तपाईँको एउटा हाम्रो एक्ज्याक्ट फिगरको आधारमा भन्ने हो होइन, अब यो अब कुन कसरी क्यालकुलेसन कहाँबाट भयो त्यो त म भन्ने अवस्था छैन, म भन्न सक्दिनँ है। तर हामीले दिने डेटाहरू चाहिँ हामीसँग भएको खर्च भएको आधारमा, निकासा खर्च भएको आधारमा हामीले भन्ने कुरा हो, त्यो अब कहाँबाट भयो त्यो मैले अब भन्ने अवस्था छैन, म भन्न सक्ने।
हजुर, जसरी आयोजना प्रमुखज्यू, सुदूरपश्चिममा एकपटक पश्चिम सेतीको व्यापक चर्चा चल्यो, अब बन्छ बन्छ भन्ने अलिअलि आशा पलाएको बेला त्यो स्थगित भयो, अहिलेसम्म अब पश्चिम सेतीको नामै लिन छोडेका छन् देशका नीति निर्माण तहमा बसेकाहरूले। बल्ल तल्ल सुदूरपश्चिममा एउटा सबैभन्दा ठुलो आयोजना 30 मेगावाट बन्नु, र त्यो पनि सुदूरपश्चिमको सबैभन्दा ठुलो आयोजना हुनु, त्यो पनि एउटा निर्माणाधीन थियो, तर त्यही आयोजनामा पनि कहिले महँगो भयो कहिले भ्रष्टाचार भयो भनेर पटक पटक अवरोधहरू आइराखे, तपाईँलाई के लाग्छ चमेलियामा यी अवरोधहरू किन आए? के
चमेलियामा त्यही त अब हामीले काम हाम्रो अब जुन छ नि हामीसँग त तपाईँको सिभिल कन्सल्ट्यान्ट पनि छ सिभिल कार्यको लागि, इलेक्ट्रो मेकानिकल हाइड्रो मेकानिकल ट्रान्समिसनको लागि पनि तपाईँको अब हामीसँग कोरियन परामर्शदाता छ होइन, सबैको हामीले उ गर्दाखेरि हामीले प्रोजेक्ट चाहिँ अब बनाउनलाई हामीले चाहिँ तपाईँको अब हामीले चाहिँ हाम्रो तर्फबाट कर्मचारीको तर्फबाट हामीले राम्रै किसिमले पहल गरिरहेको छ। अब यसमा कस्टहरू बढ्यो भन्ने कुराहरू जुन मिडियामा आए, यो कुराहरू अब हामीले अब फ्याक्टको आधारमा भन्दाखेरि त्यो चाहिँ अवस्था चाहिँ अब त्यति चाहिँ अब बढी कस्ट चाहिँ लागत चाहिँ बढेको होइन, तर पनि मैले भने अब जस्तो बर्सातकै कारणले बाटोहरू अवरोध हुनु होइन, त्यसपछि बन्द हडतालहरू हुनु, त्यसले गर्दा टाइमहरू पनि बढ्यो, टाइम बढ्ने बित्तिकै तपाईँको कन्सल्ट्यान्टको कन्ट्राक्टरको यिनीहरूको पनि दुईवटा कन्सल्ट्यान्ट कन्ट्राक्टरहरूको पनि उनीहरूले पनि अब त्यो समय जुन बढेको कारणले उनीहरूले पनि केही कस्टहरू थपिने गयो, यी कारणले गर्दाखेरि अलिकति कस्ट चाहिँ बढेको हो होइन। तर चाहिँ तपाईँको त्यो जुन आयो त्यो हिसाबले होइन एउटा कुरो, अर्को कुरो तपाईँको चमेलिया जलविद्युत आयोजना त्यहाँ निर्माण भएपछि हामीले पहाडी जिल्लाहरूलाई तपाईँको जसो आएर बझाङ बैतरी दार्चुलाको लागि त्यहीँबाट हामीले चाहिँ एउटा 132x33 KV चाहिँ एउटा सबस्टेसन बनाएर निर्माण काम पुरा भइसकेको छ, त्यसको लागत पनि त्यसमा बढेको छ। त्यो त्यसपछि आएर अर्को त्यही आयोजना प्रभावित गाविसहरूलाई हामीले तपाईँको 33x11 KV सबस्टेसन बनाइदिएछौँ 3 MV अहिले त्यहीँबाट लाइन सञ्चालन भइरहेछ, त्यो कारणले पनि तपाईँको अलिकति कस्ट बढेको छ। प्लस तपाईँको सुदूरपश्चिममा तपाईँको अहिले आएर त्यो अब त्यो हाम्रो जुन एउटा 132 KV एउटा हाइवे नै भयो निर्माण गरिदियौँ, त्यो 125 KV त्यो निर्माण गरेको कारणले अब आउने कति आइपिपीहरू आइरहेछन् 205 MW आइरहेछन् त्यसमा जोडिन, त्यो एउटा कुनै पनि नेपाल प्राइभेट आइपिपीहरूले त्यो तपाईँको चाहिँ त्यति महँगो लागतमा ट्रान्समिसन लाइन बनाउँदैन, यो सरकारले निर्माण गरिदिएको हुनाले अहिले त्यसबाट अरू पनि आइपिपीहरूले त्यसमा जोडिएर आउने भएको हुनाले त्यो कस्ट समेत चमेलियाकोमा आएको हुनाले त्यो पनि कस्ट अलिकति बढेको हो, लागत बढेको हो त्यो आयोजनाको 125 KV मात्रै पनि तपाईँको एउटा अर्को आयोजना हो क्या, त्यो थप आयोजना हुनुपर्ने हो, त्यो कस्ट पनि यसैमा जोडिएको हुनाले पनि यो कस्ट अलिकति बढेको हो।
तुलना गर्ने अवसर पनि जुड्यो आयोजना प्रमुखज्यू, जसरी त्यही 9 MW अभि हाइड्रो भन्यो माथिल्लो अपी, अनि 18-20 करोडको प्रति मेगावाटको खर्चमा बन्यो, तर यसको त त्योभन्दा नि दोब्बर भयो भन्ने कुराले पनि चर्चा पायो कि कुनै एउटा आयोजना यति सस्तोमा बन्छ र 18 महिनामै त्यसको निर्माण सकिन्छ, चमेलिया 4 वर्षमा सक्ने गरी सुरुवात गरियो 9 वर्षसम्म पनि सकिएन भन्ने मौका त पाए नि त जनताले।
यसमा के हो भने नि मैले भने तपाईँहरूलाई अब जस्तो अपी हाइड्रो पावर चाहिँ हाम्रो चमेली आयोजनाले ट्रान्समिसन लाइन नबनाइदिएको भएदेखि त्यो अपी कुनै हालतमा आउने थिएन होइन, त्यस्तै तपाईँको अरू प्रोजेक्टहरू पनि किनभने किनेले के देख्यो भने आइपिपीहरूले यो ट्रान्समिसन लाइन बन्ने धेरै सम्भावना देखिएको हुनाले अहिले त्यसमा 200 मैले भने नि हाम्रो चमेलिया समेत 205 मेगावाटहरू कनेक्सन एग्रिमेन्टको लागि र पिपिएको लागि एनएम आइराखेका छन्, किनकि त्यो एउटा पोसिबिलिटी बन्ने कन्फर्म देखिएको हुनाले आएका हुन् र त्यो कस्तो छ, अपीको तपाईँको जम्मा 33 केबीको लाइन जम्मा 4-5 किलोमिटर छ, अब अपीले सिङ्गल बनाएको भए त त्यो कुनै हालतमा आउने सम्भावना थिएन त्यो। त्यस्तै किसिमले तपाईँको मैले भने अब हाम्रो 18-20 करोडको जुन कन्स्ट्रक्सन लागत जुन भन्नुभयो तपाईँले, यो आइपिपिएलले एउटा भन्ने एउटा त्यो हो है, तर उनीहरूको पनि एक्चुअल कस्ट तपाईँले मैले पनि बुझेअनुसार झन् 22 करोड जति आएको छ अरे भन्ने मैले सुनेको छु है, बाहिर चाहिँ 18 करोड भन्ने कुरा छ। त्यो हामीले एउटा भने नि यो ट्रान्समिसन लाइन एउटा र अर्को त्यहाँ जुन अरू हामीले संरचनाहरू बनाइदिउँ सुदूरपश्चिमको लागि भनेर, त्यो कारणले गर्दाखेरि पनि त्यो कस्टहरू अलिकति बढेको छ। त्यो एउटा सरकारले एउटा बनाउने यो बनाएको प्रोजेक्ट हो, यसको लागि भविष्यमा आउने अरू प्रोजेक्टहरू आउने सम्भावना बढी भएको हुनाले यो सरकारले लगानी गरेको प्रोजेक्ट हो यो। त्यसले गर्दाखेरि अब आइपिपी र हाम्रोसँग चाहिँ सरकारको उसमा चाहिँ त्यसरी कम्पेयर गर्न चाहिँ मलाई चाहिँ मिल्दैन जस्तो लाग्छ मेरो बुझाइमा।
हजुर श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैत्रीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ चमेलिया जलविद्युत आयोजनाका आयोजना प्रमुख अजय कुमार दाहाल। उहाँसँग अझै हामी प्रसारण लाइनको महत्त्व र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बिचमा रोकाएपछि प्रभावित आयोजना र विद्युत वितरणको प्रक्रिया के हुन्छ भन्ने बारेका थुप्रै कुराकानीहरू बाँकी नै छन्। आयोजना प्रमुखज्यू हामीसँगै टेलिफोनमै रहिदिनुहोला, अहिले पालो भएको छ ब्रेकको। यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागतमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ चमेलिया जलविद्युत आयोजनाका आयोजना प्रमुख अजय कुमार दाहाल, काठमाडौँमा हुनुहुन्छ। उहाँलाई हामीले टेलिफोनमा प्रत्यक्ष जोडेका छौँ। तपाईँहरूका कुनै जिज्ञासाहरू छन् भने दिनेश एफएमको फेसबुक पेजमा तपाईँ आफ्ना प्रश्नहरू राख्न सक्नुहुन्छ र म उहाँलाई तपाईँको प्रश्नको उहाँबाट जवाब माग्ने प्रयास गर्नेछु। आयोजना प्रमुखज्यू, हामी कुराकानी गरिरहेका थियौँ चमेलिया जलविद्युत आयोजनाको थोरै पृष्ठभूमिका बारेमा, त्यसमा आएका विभिन्न बिचका समस्याहरूका बारेमा। अब अलिकता प्रसारण लाइनका बारेमा कुराकानी गर्छु। खास गरी सुदूरपश्चिममा गतिलो प्रसारण लाइन नै भएन, त्यो भए हुनाले निजी क्षेत्रको लगानी सुदूरपश्चिममा भित्रिएन। योभन्दा अगाडि पनि थुप्रै जलविद्युतको क्षेत्रमा कार्यरत तपाईँहरूसँग कुराकानी गर्दाखेरि त्यो कुरा लाग्यो। अब जसरी चमेलिया जलविद्युत आयोजनाले 132 केबी प्रसारण लाइन बनाएको छ, अब त्यहाँ सानसाना जलविद्युत आयोजनाहरू बन्ने क्रम सुरु होला के लाग्छ?
स्वभाव त यो तपाईँले भनेको एउटा कुरा ठिकै हो। एउटा हाम्रो यो सुदूरपश्चिममा तपाईँको एउटा विकासको लागि यो एउटा भनौँ न यो हाम्रो नेपाल सरकारले यो तत्कालै प्राइभेट निर्माता हाइड्रो पावर निर्माता जस्तो होइन कि सरकारले एउटा रिजनल ब्यालेन्सको लागि एउटा बनाएको प्रोजेक्ट मैले त्यो हिसाबले लिएको छु तपाईँले जल आयोजनालाई, र त्यसमा तपाईँको अहिले जुन एउटा सुदूरपश्चिमकै ठुलो आयोजना हो यो, यसमा चाहिँ तपाईँको यो ट्रान्समिसन लाइन 132 केबीको तपाईँको 131 किलोमिटर दूरी लम्बाइको यो प्रसारण लाइन निर्माण भइसकेको अवस्था छ अहिले। यो बनिसकेको र बन्ने सम्भावना बढी देखिएको कारणले अहिले तपाईँको त्यो हाम्रो सुदूरपश्चिममा त्यो एरियामा रहेको जस्तो आएर अपी भनेको पूर्वको त्यसको डेभलपरहरू मोस्टली पूर्वका मान्छे छन्, तिनीहरूले त्यो सम्भावना देखेरै 8.5 मेगावाटको उत्पादन भइसकेको अवस्था छ र अर्को 8.5 मेगावाटको अपीको माथिल्लो अहिलेको भन्दा माथिल्लो क्षेत्रमा उहाँले 8 मेगावाटको बनाइरहेको अवस्था छ। त्यस्तै गन्नीगा तपाईँको 1 मेगावाटको बनिरहेको अवस्था छ कलङ्गागार भनेको बझाङमा हो, त्यहाँबाट तपाईँको लगभग 40-45 मेगावाटको चाहिँ एउटा निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै चमेलियाको तपाईँको अप्पर चमेलियामा तपाईँको 85 मेगावाट, अर्को फेरि चमेलिया खोलामै तपाईँको 40 मेगावाट, अर्को फेरि 25 मेगावाट। यो क्रमले गर्दाखेरि हाम्रो यो प्रसारण लाइन बन्ने सम्भावना देखेर बनिसकेको अवस्था भएको हुनाले उनीहरूले अब निजी निर्माता कम्पनीहरूले अहिले निर्माणाधीन अवस्थामा रहेको छ। मैले अघि पनि भने तपाईँलाई यो एउटा प्रसारण लाइन भनेको एउटा नेसनल हाइवे जस्तै हो, त्यसमा तपाईँको चाहिँ यो नेपाल सरकारले बनाइदिएको कारणले गर्दाखेरि अरू प्राइभेटले चाहिँ उहाँले सम्भावना देखेर हाम्रो विद्युत उत्पादन गरेको विद्युत तत्काल हामीले प्रसारण गर्न नेसनल ग्रिडमा जोड्न सक्छौँ भन्ने सम्भावना देखेरै उहाँले निर्माण गर्न लागिरहनु भएको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ त्यो मात्रै होइन, हामीले चाहिँ त्यहाँबाट तपाईँको हाम्रो त्यो बनेको कारणले अब सुदूरपश्चिममा अहिले नै तपाईँहरूलाई थाहा होला त्यो पहाडी जिल्लामा तपाईँको लगभग तपाईँको लोड सेडिङ चाहिँ मुक्त भएको, जहाँ जहाँ हाम्रो नेसनल ग्रिड पुगेको छ तेत्तिस केबी लाइनको, त्यो चाहिँ एउटा चाहिँ पहाडी जिल्लामा लोड सेडिङको अवस्था छैन। अपीले मात्र निर्माण गरेको कारणले, अपीले एउटा निर्माण गरिसकेको कारणले गर्दाखेरि अर्को कुरो हामीले त्यहाँबाट तपाईँको अब हाम्रो बझाङको लागि पनि एउटा फिडर 33 केबीको फिडर, नेपाल सरकारको पोलिसी के छ भने सदरमुकामहरूमा कमसेकम 33 केबीको लाइन पुर्याउने भन्ने एउटा नीति अन्तर्गत हामीले चाहिँ एउटा त्यहाँ सबस्टेसन बनाइदिएको कारणले चमेली आयोजनाले त्यहाँबाट बझाङमा 33 केबी लाइन लैजानलाई हामीले एउटा वातावरण त्यहाँ सबस्टेसन बनाइसकेका छौँ। त्यस्तै दार्चुलामा पनि तपाईँको हामीले हामीसँग भएको केही पोलहरू थियो, त्यो पोल पनि 33 केबी लाइन निर्माण गर्नु भन्दा हामीले दिएको छौँ, उहाँहरूले पनि बजेट राख्नु भएको छ। हाम्रो चाहिँ चमेलिया सबस्टेसन पलान्चोबाटै दार्चुलाको लागि 33 केबी लाइन चाहिँ बनाउनलाई उहाँले सबस्टेसनको जग्गा पनि लिइसक्नु भएको छ। 33 केबी लाइन निर्माणाधीन रहेको छ। बैतडीको सदरमुकामसम्म पहिले हामीले कन्स्ट्रक्सनको लागि लिएको 33 केबी लाइन अहिले त्यहीँबाट अपीको लाइन निर्माण भइसकेको हुनाले अपीबाट लाइन गएर 33 केबी हुँदै हुँदै तपाईँको डलदुरा हुँदै तपाईँको हाम्रो अहिले अतरियामा 33 केबीको लाइन चाहिँ बढी अपीले उत्पादन गरेकोबाट लाइन यहाँबाट गइरहेको अवस्था छ। त्यसले गर्दाखेरि यो प्रसारण लाइन हामीले निर्माण गरिदिएको कारणले गर्दाखेरि सुदूरपश्चिममा विकास निर्माणको कामको लागि चाहिँ हामीले एउटा वातावरण नेपाल सरकारले एउटा वातावरण बनाइदिएको छ। यो क्रम चाहिँ तपाईँको अब हाम्रो लाइन विस्तार पनि तपाईँको 33/11 केबीको सबस्टेसनबाट हामीले आयोजना प्रभावित विभिन्न गाविसहरू दार्चुला र बैतडीका त्यहाँ गाविसहरूमा अहिले त्यहीँ हाम्रै सबस्टेसन बलान्सबाटै लाइनहरू हामीले त्यहाँ लाइन दिइरहेका छौँ, ग्राहकहरूले बत्ती उपभोग गरिरहनु भएको अवस्था छ।
हजुर, जसरी यहाँले एकछिन अघि भन्नुभएको थियो 205 मेगावाट विद्युतका लागि आवेदन परिसकेको छ यो प्रसारण लाइन भएर लैजान्छु भनेर, नेपाल विद्युत प्राधिकरणसँग अब कति छिटो यो 205 मेगावाट, अब चमेलिया 14 महिनामा चमेलिया बन्छ, त्यही हाराहारीमा अथवा कति वर्षभित्र यो 205 मेगावाट बग्छ कि यो 132 केबी चमेलियाले निर्माण गरेको प्रसारण लाइनबाट?
अब यो तपाईँको अहिले मैले भने अहिले निर्माणाधीन रहेको तपाईँको जस्तो अहिले कलङ्गाहरू जुन चमेलियाहरू यो सबै गरेर उहाँहरूको चाहिँ अब यो चाहिँ 4-5 वर्ष जति लाग्छ होला यो उसमा सम्पूर्ण रूपमा लोडेड हुनलाई चाहिँ भनौँ न 4-5 वर्ष 5-6 वर्ष लाग्छ होला। 205 मेगावाट अथवा 200 मेगावाट चाहिँ प्रभाव हुनलाई चाहिँ लगभग 5-6 वर्ष लाग्छ होला।
हजुर, नेपाल विद्युत प्राधिकरणले 205 मेगावाट को स्वीकृति दिइसकेको हो अथवा त्यो के चाहिँ प्रक्रिया हुन्छ?
205 मेगावाट चाहिँ तपाईँको अब हाम्रो यो हाम्रो नेपाल हाम्रो के छ भने विद्युत प्राधिकरण नेपाल सरकारको पोलिसीमा चाहिँ त्यो लाइनमा चाहिँ विद्युत प्रवाह गर्नको लागि चाहिँ पहिला चाहिँ कनेक्सन एग्रिमेन्ट गर्नुपर्छ हाम्रो उसले गर्छ कनेक्सन एग्रिमेन्ट र पिपिए पावर पर्चेज एग्रिमेन्टको लागि पिपिएको क्रममा रहेको छ तिनीहरू चाहिँ।
हजुर
क्रममा
हजुर श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz र बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी चमेलिया जलविद्युत आयोजनाका बारेमा कुराकानी गरिरहेका छौँ। चमेलिया जलविद्युत आयोजनाका आयोजना प्रमुख अजय कुमार दाहाल हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। लामो समयसम्म चमेलिया जलविद्युत आयोजनामा के भइरहेको छ भन्ने कुरा हामीले धेरै प्रयास गर्दा पनि चमेलियाका बारेमा तपाईँहरूलाई जानकारी दिन सकिरहेका थिएनौँ। केही दिन यता नयाँ आयोजना प्रमुख आउनु भएको छ अजय कुमार दाहाल, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनको कुरा हामीले गऱ्यौँ आयोजना प्रमुखज्यू, अब अलिकता यसको बिचमा काम बन्द भयो, चमेलिया कति बेला बन्द हुन्छ कति बेला सुरु हुन्छ थाहै छैन भन्ने पनि यसले आफ्नो एउटा रेकर्ड बनायो, किन चाहिँ बिचबिचमा बन्द भयो कि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आफै बन्द गरायो आयोजना? फेरि उहाँ नै जनार्दन शर्मा त्यति बेलाका सार्वजनिक लेखा समितिका संयोजक अहिले ऊर्जा मन्त्री हुनुहुन्छ, उहाँले नै सुरुवात गराए, बडा इन्ट्रेस्टिङ, के भन्नुहुन्छ?
हेलो
हजुर,
यो चाहिँ अब हाम्रो लेखा यो जुन हाम्रो टनल स्क्विजिङ जुन मैले भने तपाईँलाई टनल चाहिँ तपाईँको 2012 मे 12 ब्रेक थ्रु भइसकेको थियो 4.06 किलोमिटर, तर बिचमा यो भौगोलिक अवस्थाको कारणले गर्दाखेरि टनल खुम्चिने गएको कारणले गर्दाखेरि त्यो हामीले चाहिँ अब काम त्यो त्यसलाई ट्रिटमेन्ट गर्नलाई फेरि रि त्यो खुम्चेकोलाई चाहिँ हटाएर फेरि रि ट्रिटमेन्ट गर्ने क्रममा 843 मिटर टोटल भएको थियो, मिटर खुम्चेको थियो टनेल। त्यसमध्येमा 611 मिटर जति चाहिँ टनेल हामीले एउटा कन्सल्ट्यान्टले प्रोभिजनल रेट दिएर चाहिँ एउटा काम सुरु गरिरहेको अवस्थामा हाम्रो त्यो बिचमा चाहिँ तपाईँको अब यी एउटा भेरिएसन चाहिँ 1.9 करोडको भेरिएसन आएको थियो। त्यो भेरिएसन चाहिँ अब को सम्बन्धमा चाहिँ अब लेखा समितिबाट चाहिँ एउटा काम चाहिँ रोक्ने भन्ने कुरा आएको हुनाले तत्काल त्यसपछि छानबिन गरेर काम सुरु गर्ने भनेको हुनाले अहिले चाहिँ तपाईँको बिचमा अब हाम्रो यो काम चाहिँ यो विभिन्न भनौँ न चरणबाट पार भएर अहिले चाहिँ तपाईँको अब लेखा समितिको निर्देशन नेपिप्राको बोर्डको निर्देशन अनुसारले हामीले आयोजनाले काम रोकेको थियौँ। पछिबाट फेरि तपाईँको चाहिँ यो अस्ति सेप्टेम्बर 22, 2016 चाहिँ ऊर्जा मन्त्रालयमा मन्त्रीज्यू लगायत सचिवज्यू हाम्रो चाइनिज कन्ट्राक्टरको हेड अफिसबाट आएको उपप्रबन्ध उप म्यानेजिङ डाइरेक्टरहरू होइन आएर हाम्रो रोभरमा एउटा ट्राई पार्टी एग्रिमेन्ट भएको थियो 22 सेप्टेम्बर 2016। त्यसपछि कन्ट्राक्टरले 28 सेप्टेम्बर 2016 रोकिएको जुन 232 मिटर टनल स्क्विजिङको काम चाहिँ उसले चाहिँ काम सुरु गरेको अवस्था चाहिँ थियो। त्यो त्यो कारणले गर्दा फेब्रुअरी 10, 2014 रोकिएको काम 28 सेप्टेम्बर 2016 सुचारू भएको छ। अब चाहिँ काम चाहिँ अहिले चाहिँ हाम्रो अब नेपिप्रापको प्लस ऊर्जा मन्त्रालय लगायत सम्बन्ध सबै पक्षबाट चाहिँ राम्रो सकारात्मक सहयोग भइरहेको हुनाले अब मलाई चाहिँ विश्वास छ यो हामीले तोकिएको समयमा हामीले चाहिँ यो प्रोजेक्ट चाहिँ सम्पन्न गर्नेछौँ।
हजुर, अख्तियारसम्म पनि पुगेको अरे बिचमा यसको फाइलहरू होइन?
हजुर, यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि यो लेखा समितिको निर्देशन अनुसारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि हामीसँग धेरै सम्बन्धित त्यो सबै हामीले भेरिएसनका डकुमेन्टहरू उहाँहरूले माग बमोजिमको सबै डकुमेन्ट बुझाएको थियौँ। उहाँहरूले पनि धेरै छानबिन गर्नुभयो, प्लस उहाँहरू साइडमा अब उहाँको टिम जो इन्भल्भ हुनुहुन्छ यो स्क्विजिङको लागि अथवा चमेलियाको भेरिएसन सम्बन्धीको उहाँहरू साइडमा गएर 2-3 दिन अवलोकन गरेर टनेलहरू डिटेल सबै हेरेर सबै हेरेपछि उहाँहरूले त्यसपछि चाहिँ ल तपाईँहरूको काम ठिकै छ, तपाईँहरू काम अगाडि बढाउनुहोस् भन्ने पनि निर्देशनहरू उहाँहरूले चाहिँ एउटा हामीलाई पटक पटक छलफलमा उहाँहरूले एउटा भन्नुभएको थियो। त्यो अनुसारले हामीले काम चाहिँ अब यो अलि त्यसपछि पनि लेखा समितिबाट अब हाम्रो एनएको बोर्डबाट र जुन कन्सल्ट्यान्टले पहिला प्रोभिजनल रेटमा दिइरहेको थियो उसलाई भुक्तानी गराएको थियौँ टनेल स्क्विजिङको, त्यही रेटमा काम अगाडि बढाउनु भनेर निर्देशन आयो दोस्रोपल्ट लेखा समितिबाट। त्यो अनुसारले नेपिप्राको बोर्डले पनि त्यसलाई चाहिँ त्यही अनुसारले लेखा समितिको निर्देश अनुसारले स्वीकृति दिएको हुनाले काम अगाडि बढेको।
हजुर, यी संसदका सार्वजनिक समितिहरू अलि अपारदर्शी अलि पक्षपाती छन् भन्न मिल्छ कि मिल्दैन? आफैले त्यहाँ चाहिँ करप्सन भएको छ, भ्रष्टाचार भएको छ भनेर रोकाउने अनि पछि केही पनि नपाएर ल सुरु गर भन्न परेछ नि त, भनेपछि त्यो कुरा अलि 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 पक्षपात गरेको जस्तो महसुस भएको छ कि? तपाईँ त त्यो आयोजनामा योभन्दा अगाडिदेखि लामो समयदेखि काम गरिरहनु भएको छ।
अब यो सम्बन्धमा अब यस्तो अब लेखा समितिबाट अब उहाँहरूले अब कुन कसरी भन्नुभयो अब त्यो म भन्ने अवस्था पनि छैन। म पहिला चाहिँ त्यहाँको इलेक्ट्रिकल प्रमुख थिएँ म होइन, अब यो सिभिल यो मेजर प्रब्लम भनेको सिभिल काममा हो होइन, यसमा चाहिँ तपाईँको अब यसै अब लेखा समितिमा उहाँहरूको एउटा टिम पनि आउनु भएको थियो साइटमा, र कमिटी 9 सभासदहरू पनि आएर हेर्नु भएको थियो। उहाँहरूले हेरेर साइटहरू टनेलहरू स्क्विजिङ भएको सबै साइटहरू हेरेर जानुभएको थियो। अब यसमा मैले भन्ने अवस्था केही छैन।
नेपालमा जस्तै तपाईँ पनि एउटा नेपाली नागरिक अहिले आयोजना प्रमुखभन्दा अलिक टाढा बस्नुभयो भने एउटा नेपाली नागरिक नेपालका राजनीतिक दलहरू अथवा नेपालको राजनीतिक नेतृत्व विकास निर्माण गर्नुपर्छ जुनसुकै हालतमा पनि भन्नेतिर लागेन भन्ने मिल्छ कि मिल्दैन? एउटा नेपाली नागरिक भएर विकास निर्माणमा चासो भएन, विकास निर्माण अगाडि बढाउनुपर्छ भन्ने इच्छा शक्ति भएन,
विकास निर्माणको काममा त कुनै पनि कोही पनि तपाईँको सभासदहरू लेकिन हामी सबै नागरिकहरू भनौँ अब उहाँहरूको अब त्यसमा चाहिँ अब विकास निर्माणमा अवरोध भएको भन्न त भन्न मिल्दैन, तर कि उहाँलाई के उहाँलाई के कस्तो लागेको थियो होला त्यो अवस्थामा उहाँले अब त्यो फ्याक्ट उहाँहरूले पनि सभासदहरूको टिम पनि जानुभयो सबैको अब त्यहाँ फ्याक्टहरू हामीले पनि केही प्रेजेन्टेसनहरू गऱ्यौँ डकुमेन्टेसनहरू गऱ्यौँ उहाँहरूलाई कन्भिन्स गऱ्यौँ उहाँहरूको अवस्था यस्तो हो भनेपछि सायद उहाँहरूले अब त्यही केही कुराहरू अब रियलाइज गर्नुभयो होला हाम्रो अवस्थाहरू हामीले देखायौँ सबै कुरोहरू ब्रिफिङ गरेपछि साइडबाट पनि उहाँहरूको टिमबाट पनि अवलोकन भएपछि त्यसपछि उहाँहरूले चाहिँ त्यो हुनसक्छ त्यसपछि उहाँहरूले चाहिँ त्यो काम चाहिँ अब काम गर्नै पर्छ रोक्नु हुँदैन भनेर अनुभव केही फिल गर्नुभयो होला र उहाँहरूले काम चाहिँ सुचारू गराउनु भएको अवस्था छ।
हस्, हामी अन्तिम खण्डमा फेरि पनि कुरा गर्छौँ, खास गरी यसको वितरण कसरी हुन्छ, यो क्षेत्रका जनताले प्राथमिकता पाउँछन् कि पाउँदैनन्, र तपाईँको कमिटमेन्ट, तपाईँ आयोजना प्रमुख भएपछि तपाईँले यसरी काम गराउँछु अबको 14 महिनामा भनेर तपाईँको तपाईँको भिजन प्लानिङका बारेमा पनि हामी छोटो कुराकानी गर्छौँ। फेरि पनि टेलिफोनमै रहिदिनु होला, टेलिफोनमै जोडिदिनु होला भन्दै फेरि पनि अहिले पालो भएको छ ब्रेकको। यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागतमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। यो कार्यक्रम दिनेश एफएममा शुक्रबार बिहान 11 बजेदेखि 12 बजेसम्म पुनर्प्रसारण पनि हुन्छ, सुन्नुहोला। मैले फेसबुकमा स्टेटस राखेको थिएँ, केही जिज्ञासाहरू आएको म देखिरहेको छु। आयोजना प्रमुखज्यू पृथ्वी जोशीले लेख्नु भएको छ, तपाईँलाई एउटा जिज्ञासा छ, चमेलिया जलविद्युत आयोजना पूर्ण रूपमा अविलम्ब सफल हुन्छ भनेर हामीलाई के कसरी विश्वास र भरोसा दिलाउनुहुन्छ, मेरो प्रश्न अन्तिमतिर थियो, उहाँले सोधिहाल्नु भएको छ। चमेलिया जलविद्युत आयोजना पूर्ण रूपमा छिट्टै सफल हुन्छ अथवा सकिन्छ, निर्माण सकिन्छ भनेर तपाईँको भरोसा र विश्वास कसरी दिलाउनुहुन्छ भन्नुभएको छ, जनता बन्छ कि बन्दैन भन्ने कन्फ्युजनमा छन् सुदूरपश्चिमका जनता।
हजुर, अहिले तपाईँको जुन यो हाम्रो जुन टनल स्क्विजिङको काम मेजर बाँकी रहेको त्यही काम बाँकी हो, अरू हाम्रो इलेक्ट्रोमेकानिकल हाइड्रो मेकानिकल ट्रान्समिसन लाइनको काम मध्येमा तपाईँको ट्रान्समिसन लाइनको काम कम्प्लिट भइसकेको अवस्था छ, 132 केभी 131 किलोमिटर, र अर्को इलेक्ट्रोमेकानिकल हाइड्रो मेकानिकल काममा गेटहरूमा जुन हेडवर्क्समा जुन जडान गर्नुपर्ने उपकरणहरू सबै कम्प्लिट भइसकेको अवस्था छ। साथै तपाईँको अब हाम्रो जेनेरेटर जोड्ने पनि तपाईँको डिसेम्बर कोरियनहरूको कन्ट्र्याक्टरको सेड्युल अनुसारले त्यो नियमित सेड्युल बमोजिमको काम भइरहेको छ, र उनीहरूले हामीलाई कमिटमेन्ट गरेको छ कि डिसेम्बर यो 2016 डिसेम्बर अन्तसम्ममा दुइटै जेनेरेटर हामी कम्प्लिट गरेर ड्राइभ टेस्ट गरेर दिन्छु भनेको अवस्था छ। एउटा त्यो भयो कारण, अर्को तपाईँको टनल स्विचिङ ट्रिटमेन्टको जुन मेजर टनल कम्प्लिट नभइकन टनलमा पानी नआइकन हाम्रो टर्बाइनहरू मा पानी छोड्न सक्दैनौँ, टर्बाइन घुम्दैन, नभए नघुमिकन प्रति उत्पादन हुँदैन, त्यसको लागि टनल स्विचिङ ट्रिटमेन्टको लागि अहिले हाम्रो नेपाल सरकार विद्युत प्राधिकरण लगायत हामी सम्बन्ध सबै पक्षहरू चाहिँ यसलाई चाहिँ जसरी पनि सक्ने चाइनिजलाई हामीले कन्भिन्स गरेर त्यही अनुसारले टाइप एग्रिमेन्ट बमोजिमको ऊर्जा मन्त्रालय भएको एग्रिमेन्ट बमोजिम हामीले डे टु डे मोनिटरिङ गरिरहेछौँ चाइनिजहरूलाई, उनीहरूको लाई कसरी सहयोग गरेर उनीहरूलाई सहयोग गरेर कसरी काम हामी चाँडो लिने र यो काम हामीले चमेलियाको इस्यु जुन धेरै ढिलो भयो भन्ने इस्युलाई सम्पन्न गर्ने विषयमा हाम्रो म्यानेजमेन्टदेखि लिएर ऊर्जा मन्त्रालय सबै सम्बन्ध सबै पक्षले अहिले सहयोग गरेको अवस्था चाहिँ छ। सबैको उद्देश्य नै चाँडैभन्दा चाँडै सकौँ भन्ने अवस्था छ, र त्यो अनुसारको हाम्रो काम गर्ने टिमहरू पनि त्यही अनुसारले लागिरहेको हुनाले हामीले चाहिँ मलाई चाहिँ त्यो पूर्ण विश्वास छ कि यो चमेलिया जलविद्युत आयोजना अहिले नयाँ सेड्युल भनेको 2017 डिसेम्बर इन्द्रसम्ममा हामीले चाहिँ सम्पन्न गर्ने लक्ष्य राखेका छौँ, त्यो अनुसारले काम सम्पन्न हुन्छ भन्ने विश्वास छ।
हजुर, आइतबार तपाईँसँग सानो सुन्दरपश्चिम स्तम्भको लागि कुराकानी हुँदाखेरि 16 मिटर सुरुङ बनेको थियो, र बुधबार हिजो बुधबारसम्म 20 मिटर पुगिसक्यो, भनेपछि दैनिक 1 मिटरको सुधार आइरहेको छ।
यो मैले म भन्दैछु, यो पनि यो तपाईँको दसैँ तिहारको बिदाले गर्दाखेरि अलिकति म्यान पावरहरू अलिकति कम भएको कारणले हो, यो पनि हामीले तिहारपछि अथवा अब यो छठपछि भनौँ न लेबरहरू म्यान पावरहरू साइडमा पुगेपछि यो यसलाई हामीले कसरी हुन्छ, हामीले तपाईँको दुईतर्फबाट काम भइरहेछ, दुईवटा त्यो अडिट नम्बर 3 तल अडिट 2 माथि त्यो हिसाबले हामीले त्यो दुवै साइडमा 24 आवरले सिफ्ट ड्युटीमा कामहरू लगाउने हाम्रो त्यो अनुसारको छलफल भएको छ। अहिले पनि तपाईँको 24 आवर नै काम भइरहेको अवस्था छ, अब छठपछि अझ हामी त्यसलाई स्पिडअप गर्छौँ।
भनेपछि दिनमा 1 मिटर एभरेजको अहिले प्रगति भइरहेको छ, त्योभन्दा बढ्छ छठ लगत्तै।
हामी त्यसलाई प्रयास गरिरहेछौँ चाँडैभन्दा चाँडै सक्नको लागि, त्यो म्यान पावर बढाएर हुन्छ कि कसरी हुन्छ, 24 आवर काम गरेर तिन सिफ्टमा काम गरेर त्यो हिसाबले हामी गइरहेछौँ।
हजुर, अब हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ। जसरी विद्युतको वितरणको केही कुरा यहाँलाई सोध्ने मन लागिरहेको छ। अहिले अग्राधिकारका कुराहरू उठ्छन्, जसरी नजिकको स्रोत साधनमा मेरो पहिलो पहुँच हुनु पऱ्यो त्यो क्षेत्रको प्रभावित जनताको। सुदूरपश्चिममा चमेलिया जलविद्युत आयोजना भनेको छ, त्यो नेसनल ग्रिडमै डाइरेक्ट जोडिन्छ कि अथवा सुदूरपश्चिमका जनताले केही प्राथमिकता पाउँछन्?
होइन, यो तपाईँको हाम्रो के छ भने नेसनल ग्रिडमा जुनसुकै पनि विद्युत उत्पादनकर्ताहरूले उत्पादन गर्दाखेरि तपाईँको पहिलो त्यो लाइन चाहिँ नेसनल ग्रिडमै जोड्नुपर्ने हुन्छ, किनकि त्यो लोड सम्पूर्ण खपत हुने अवस्था पनि हुँदैन त्यहाँ स्थानीयमा, किनभने त्यसको नेटवर्क बनेको हुँदैन। लाइन विस्तारका लागि 33 केभीको लाइन लैजानु पऱ्यो जिल्ला स्तरीय शाखाहरूले, अनि त्यसपछि त्यसलाई फेरि लाइन विस्तार गर्न 11 केभीको लाइन लैजानु पऱ्यो, त्यसपछि ट्रान्सफर्मर राखेर फेरि स्टेप अप डाउन गरेर वितरणको 220 भोल्टको 400 भोल्टको लाइनहरू विस्तार गर्नु पऱ्यो। त्यो अवस्था तत्काल नरहेको हुनाले हामीले लाइन चाहिँ नेसनल ग्रिडमा जोड्नै पर्ने अवस्था छ। तर हामीले त्यसको पूर्वाधार चाहिँ हामीले चमेलिया जल आयोजनाले सुदूरपश्चिममा भएका जस्तो आएर दुर्गम जिल्लाहरू गाउँ गाउँहरूलाई लाइन विस्तार होस् भन्ने उद्देश्यको लागि नेपाल सरकारको पनि पोलिसी रहेको हुनाले हामीले त्यहाँ सबस्टेसन 132/33 केभीको सबस्टेसन निर्माण गर्ने काम सम्पन्न भइसकेको छ। साथै 33/11 केभीको सबस्टेसन पनि निर्माण भएर त्यहाँबाट स्थानीय स्तरमा विद्युत नै विस्तार भइरहेको अवस्था छ। त्यसले गर्दाखेरि हाम्रो प्राथमिकता भनेको त्यहीँको जनताले विद्युत पाउन् भन्ने उद्देश्य हो। त्यसले गर्दा त्यसको लागि स्थानीय शाखाहरू जस्तो बैतरी वितरण केन्द्र, दार्चुला वितरण केन्द्र भयो, अरू दलदुरा वितरण केन्द्रहरूले लाइन विस्तार गर्दै जाँदाखेरि त्यो लाइन चाहिँ उहाँहरूले नै पहिले पाउने उहाँहरूले नै हो। र त्यसको लागि शाखाहरूले र लाइन विस्तार गर्ने क्रम चाहिँ कन्टिन्यू गर्नु पर्यो, त्यो भयो भने पाउँछ।
हजुर, जसरी टनकपुर जलविद्युत आयोजनाबाट 7 मेगावाट त नेपालले निशुल्क पाउँछ र अब 22, 23, कहिले 30 मेगावाटसम्म पनि लिइरहेको हुन्छ। आकाशमुनिबाट तार गएका छन् कहिले लिएर कञ्चनपुरका जनताको, तर 9 घन्टा लोड सेडिङ खेप्नु परेको छ। चमेलिया जलविद्युत आयोजना बन्यो 30 मेगावाटको, बैतडी प्रभावित क्षेत्र दार्चुला, बैतडी बझाङ अथवा दुर्गम क्षेत्रका जनताका दिन त त्यस्तै हुने होला। अब नेसनल ग्रिडमा जोड्ने बित्तिकै त्यो नेसनल लाइन त कहाँ कहाँ पुग्छ, कहाँ कहाँ पुग्छ? सुदूरपश्चिममा भएका साना साना उद्योग धन्दा कल कारखानाहरू पनि अहिले 9-9 घन्टाको लोड सेडिङको मारमा धराशायी भइरहेका छन्। कसरी चाहिँ पत्याउने? त्यसपछि त नेसनलमा जोडिसक्यो भने त जति अरू क्षेत्रकाले पाउँछ त्यति यो क्षेत्रकाले पनि पाउँछ, त्यसमा अग्राधिकार अथवा प्राथमिकता भन्ने कहाँनिर बच्यो त?
प्राथमिकता भन्नाले मैले यहाँलाई अघि पनि भने के भने तपाईँको जो वितरण केन्द्रहरू छ नि त, बैतडी, दलदुरा, दार्चुला, अब पहाडका डोटीहरू हुने उहाँ त्यो सम्बन्धित पक्षले तपाईँको चाहिँ त्यहाँका सभासदहरू भए, त्यसपछि आएर हाम्रो अब विभिन्न उसले चाहिँ उहाँहरूले आफ्नो डिमान्ड गरेर लाइन विस्तारका कार्यक्रमहरू ल्याउनु पर्यो। होइन, त्यो ल्याएपछि त उहाँहरूले मेन कुरो तपाईँको त्यसपछि हामीले जस्तो अरे स्याउलेमा हाम्रो 132 केभी लाइन बनेको कारणले स्याउलेमा तपाईँको डलदुराको स्याउलेमा एउटा 132/33 केभीको एउटा सबस्टेसन निर्माणाधीन अवस्थामा छ, त्यो पनि 20 MVAको हो। त्यो त्यहाँबाट तपाईँको कहाँ जाँदा अछाम, बाजुरा, होइन, डोटी, विभिन्न जिल्लालाई होस् भनेर त्यहाँ पनि एउटा सबस्टेसन बनिरहेको अवस्था छ, अहिले निर्माणाधीन छ स्याउलेमा। भनेको त्यस्तै किसिमको 33 केभीका नेटवर्कहरू जिल्ला जिल्लामा बनाउने, 33/11 केभीका सबस्टेसनहरू बनाउने, त्यो बनाएपछि त्यसमा चाहिँ अब हाम्रो भनौँ न स्थानीय जनताहरू अथवा सभासदज्यूहरूले पहल गर्नुभयो भने त्यसबाट लाइन उहाँले स्वतः पाउनुहुन्छ नि। अब त्यहाँ खपत नहुने लाइन पो त्यहाँ नेसनल ग्रिडमा जाने हो त, त्यहाँ खपत हुने वातावरण बन्यो भने त त्यहीँ उहाँहरूले लिन सक्नुभयो नि। त्यो खपत नहुने उत्पादन चाहिँ 30 मेगावाट भइरहने, खपत नहुने भयो त्यो लाइन त स्वभाव त अटोमेटिक जाने चाहिँ ग्रिडमै हो नि, होइन? त्यस कारणले त्यो त वातावरण अब हाम्रो हामीले एउटा वातावरण बनाइदिएको छ, त्यसबाट कति लिन सक्ने भन्ने कुरो स्थानीय जनताहरू सबैजना लागेर त्यहाँ आफ्नो नेटवर्कहरू विस्तार गर्नु पऱ्यो। 33 केभीको सबस्टेसन बन्नु पऱ्यो, डोटीमा बन्नु पऱ्यो, तपाईँको अब दलदुरामा बनिसकेका छ, बन्दै अवस्था छ, त्यसपछि आएर बैतडीमा, बझाङमा, विभिन्न पहाडी जिल्लामा नेटवर्क बनाउनु पऱ्यो 33 केभीको 11 केभीको, त्यसपछि लिने स्वभाव अटोमेटिक आउने लाइन हो त्यहाँनिर, कि खपत नहुने लाइन जाने ग्रिडमा हो कि।
हजुर, अब सभासदहरूले अथवा आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूलाई बजेट हाल्नुहोस् भनेर जनताले तात्नु पर्यो अनि मात्रै त्यहाँ लाइन हुन्छ।
खपत नहुने स्थानीयमा खपत नहुने लाइन चाहिँ बल्ल ग्रिडमा गएर जोडिने हो क्या, त्यो लोडहरू भन्नु, होइन? त्यस कारण त्यसको लागि त्यो वातावरण त बनाउनु पर्यो। अब शाखाहरू सम्बन्धित जिल्लाको विद्युत अफिसले पनि गर्नु पर्यो, स्थानीय जनताले पनि गर्नु पर्यो, खपत लिने एउटा सबस्टेसनहरूको नेटवर्क चाहिँ बनाउनु पर्छ लाइन विस्तारको।
हजुर, अब जाँदा जाँदै अन्तमा सुदूरपश्चिमभरिका श्रोताहरू तपाईँलाई सुन्नु भएको छ बैतडीबाट, यसै गरी कैलाली दिनेश एफएमबाट। अब ती श्रोताहरू चमेलिया जलविद्युत आयोजनाका बारेमा जुन धेरै कन्फ्युजहरू थिए, जो अलिकता अन्यलताहरू थिए, केही साम्य भयो होलान्, अब म समयमै सक्छु, अबको 14 महिनामै सक्छु भनेर तपाईँको कमिटमेन्ट पनि अलिकता माग्छु। 14 महिनापछि सुदूरपश्चिमभरि 33 बाट 11 हुँदै ट्रान्सफर्मर हुँदै लाइन घरसम्मको लाइनहरू झकिझकाउ हुन्छ, अबको 14 महिनापछि सुदूरपश्चिमका धेरै गाउँहरूमा बिजुली हुन्छ अथवा चमेलीबाट विद्युत उत्पादन हुन्छ, तपाईँको प्रतिबद्धता के हुन्छ, कसरी काम गर्नुहुन्छ यो क्षेत्रका जनताका लागि?
मैले अघि पनि भने यहाँलाई, अब हाम्रो यो जुन अहिले जुन वातावरण अहिले अलिकति हामीलाई चमेलिया आयोजना बनोस् भन्ने चाहिँ सबैको एकदम भित्री हृदयबाट र भनौँ उहाँहरूको सपोर्ट भएको, हाम्रो एनए म्यानेजमेन्टदेखि लिएर ऊर्जा मन्त्रालय सबै सम्बन्धी सबै पक्षको चाहिँ एकदम उहाँहरूको पनि धेरै चाहिँ प्रोजेक्टलाई चाँडोभन्दा चाँडो सकौँ र हामी जे पनि तपाईँहरूलाई सहयोग गर्न हामी तयार छौँ, तपाईँहरू अगाडि बढ्नुहोस् भन्नेको उहाँहरूबाट पनि एउटा उहाँहरूबाट आश्वासन पाएको त्यो आधार, प्लस अहिले हाम्रो काम गर्ने टिमको पनि र प्लस हाम्रो कन्सल्ट्यान्टहरू कन्ट्राक्टरहरू सबैलाई हामीले एउटा उनीहरूलाई पनि हामीले एउटा उहाँहरूसँगलाई मेरो जसरी पनि काम सघाउनुपर्छ, यो हाम्रो एउटा उसको प्रतिष्ठाको विषय भइसक्यो चमेलियाको भनेको, उहाँहरूबाट पनि सबैबाट पनि मैले एउटा काम सक्छौँ, हामी सक्छौँ चाँडोभन्दा चाँडो सक्छौँ भनेको हुनाले उहाँहरूले कमिटमेन्ट त्यो हिसाबको पाएको हुनाले मैले पनि यो हाम्रो टिमलाई सबैलाई चाहिँ त्यो हिसाबले म एउटा मोबिलाइज गरेको हुनाले मलाई चाहिँ विश्वास छ यो हाम्रो 14 महिनाभित्रमा चमेलिया जबिल आयोजनाको उत्पादन चाहिँ हामी सक्छौँ। त्यसपछि भनेको तपाईँको अरू गाउँमा बिच गर्ने भन्ने कुराहरू, यो चाहिँ तपाईँको डिस वितरण तथा ग्राहक सेवाको लगायत हाम्रो हुनाले उहाँहरूले मैले अघि पनि भने त्यो अनुसारको उहाँहरूले एउटा वातावरण बनेपछि हामीबाट उत्पादन भएको विद्युत उहाँहरूको घरहरूमा प्रतिफलन बाल्न सकिन्छ। त्यो
हस् आफ्नो महत्त्वपूर्ण यति लामो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
श्रोता, तपाईँसँग बस्ने मन हुँदाहुँदै समयले नेटो काटिसकेको छ। प्राविधिक मित्र अनिलले समय घट्किसकेको सङ्केत गरिसक्नु भएको छ। आजको फेस टु फेसमा आइदिनु भएकोमा चमेलिया जलविद्युत आयोजनाका आयोजना प्रमुख अजय कुमार दाहाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो सौगात सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै शिवराज भट्ट पनि बिदा हुन्छु। अर्को बिहिबार यही समयमा नयाँ विषयवस्तुका साथ आउनेछु। नमस्कार।
Magic lamp, goti, turunte pura hune cha cash wish. Bajaj ko paera good wish, hune cha pura cash wish. Bajaj ko good wish ka saath yo dashain tihar ma pura hune cha tapai ko cash wish. अब कुनै पनि बजाज बाइकको खरिदमा पाइने कुपन स्क्रच गरी प्राप्त हुने म्याजिक कोडका साथ डिलर कोड र आफ्नो नाम 3401 मा SMS गरी रु 1 लाख सम्मको क्याश विश